بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. ناظرین، جیسا کہ آپ جانتے ہیں کہ آج یہاں اسلامی جمہوری ایران اور دنیا کے بہت سے اسلامی ملکوں اور غیر اسلامی ملکوں میں یہ شب، یعنی جو جس میں ہم آپ سے گفتگو کر رہے ہیں، عید الاضحیٰ کی شب ہے. تو اس مناسبت سے آپ سب کی خدمت میں، اور جن جن ملکوں میں کل عید الاضحیٰ ہے یا یہ شب عید الاضحیٰ ہے، ان ملکوں کے ناظرین کی خدمت میں تبریک و تہنیت پیش کرتے ہیں. ہمارے آج کے پروگرام کا موضوع ہے داعش دہشت گرد گروہ مغرب کی پیداوار. اس موضوع پر گفتگو کریں گے معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں. جی ناظرین، یقیناً آپ نے خبروں میں سنا ہوگا کہ برطانیہ کی لیبر پارٹی کے نئے سربراہ نے واضح لفظوں میں کہا ہے کہ دہشت گرد گروہ داعش امریکہ اور برطانیہ کی مداخلت پسندانہ پالیسیوں کی خلق کردہ دہشت گرد تنظیم ہے. انہوں نے کہا کہ دہشت گرد گروہ داعش کسی اجنبی جگہ سے نہیں آیا، بلکہ یہ امریکہ اور برطانیہ کی پالیسیوں کی ہی دین ہے، اور انہی پالیسیوں کے نتیجے میں یہ گروہ وجود میں آیا ہے. اور انہوں نے کہا کہ ہم عراق اور شام میں داعش کے نام پر جو تشکیل دیا گیا اتحاد ہے، اس کی بمباریوں کے مخالف ہیں، اس لیے کہ ابھی تک داعش کو جس طرح سے ختم کیا جانا چاہیے تھا، نہ تو ختم کیا گیا ہے اور نہ ہی اس کا کچھ بگڑ سکا ہے. انہوں نے اپنا بیان یہیں پر ختم نہیں کیا، بلکہ یہاں تک کہا کہ برطانیہ سے جو اسلحہ سعودی عرب کو فروخت کیا جاتا ہے، وہ داعش کو پہنچتا ہے. انہوں نے یہ بھی سوال کیا کہ آخر ایسی صورتحال میں جب یہ اصل ہے داعش کو پہنچتے ہیں، تو آخر پھر سعودی عرب کو فروخت کیوں کیے جاتے ہیں. سعودی عرب کے سلسلے میں انہوں نے کہا کہ وہاں انسانی حقوق کی بہرحال خلاف ورزی ہو رہی ہے، اور اس سلسلے میں برطانیہ کو تحفظات کا اظہار کرنا چاہیے. اس موضوع پر ہم گفتگو کریں گے اس حوالے سے کہ برطانیہ کی دو بڑی پارٹیوں میں سے ایک، یعنی لیبر پارٹی کے سربراہ نے یہ بیان دیا ہے، تو ظاہر ہے کہ یہ اپنے اعتبار سے کافی اہمیت رکھتا ہے کہ داعش کو پیدا کرنے والا کوئی اور نہیں، امریکہ اور برطانیہ اور اس کے چند اتحادی ممالک ہیں. اس سلسلے میں ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور اپنے مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
برطانیہ کے لیبر پارٹی کے نئے سربراہ جیرمی کوربن نے کہا ہے کہ داعش مشرق وسطی میں مغرب کی مداخلت کی پیداوار ہے. انہوں نے ایک انٹرویو میں کہا کہ برطانیہ کی جانب سے سعودی عرب کو بیچے گئے ہتھیاروں کی منزل یہی ہے. انہوں نے واضح طور پر کہا کہ وہ عراق اور شام پر بمباری کے خلاف ہیں. جیرمی کوربن نے کہا کہ داعش کسی نامعلوم جگہ سے نہیں آیا ہے، اور انہیں کہیں سے سرمایہ ملتا ہے اور ڈھیروں ہتھیار انہیں دیے جاتے ہیں. داعش کی پیدائش میں مغرب کے کردار کے بارے میں پہلے بھی بہت سے لوگ بیان دیتے رہے ہیں، مگر اس بار جیرمی کوربن جیسے یورپ کے ایک اہم سیاستدان نے یہ بیان دیا ہے. انہوں نے کچھ ہفتوں قبل برطانوی پارلیمنٹ میں یہ سوال بھی پوچھا تھا کہ کیا سعودی عرب کو ہتھیاروں کی فروخت اس ملک میں انسانی حقوق کے معاملے سے زیادہ اہم ہے. جیرمی کوربن نے اس انٹرویو میں یہ بھی کہا کہ مغرب دہشت گردی کے خلاف جنگ کے بہانے مشرق وسطی میں اپنا اثر و رسوخ بڑھانا چاہتا ہے، اور اس کی موجودگی مشرق وسطی کے کچھ علاقوں میں مزید کشیدگی کا باعث ہے. انہوں نے کہا کہ وہ داعش کو معاشی اعتبار سے کمزور کرنے کی کوشش کریں گے، اور داعش کے خاتمے کے لیے کچھ تنظیموں کو متحد کرنا ہوگا. انہوں نے کہا کہ شام میں مغرب کے حملے اس ملک میں زیادہ پیچیدگی پیدا کر رہے ہیں، اور یہ واضح ہی نہیں ہے کہ داعش کے خلاف بنا اتحاد کن لوگوں پر مشتمل ہے، اور اس اتحاد سے حالات مزید خراب ہو رہے ہیں. داعش کے وجود میں مغرب کے کردار کے بعد شام اور اس کے اتحادی ملک بہت پہلے سے کہہ رہے ہیں، مگر اب خود مغربی رہنما اور ادارے بھی اس حقیقت کا اعلان کر رہے ہیں. کچھ مہینوں قبل امریکہ کی دفاعی خفیہ ایجنسی کے سابق سربراہ مائیکل فلین نے الجزیرہ ٹی وی چینل سے ایک انٹرویو میں واضح طور پر کہا تھا کہ شام میں داعش، النصرہ فرنٹ اور القاعدہ کی تنظیموں کے وجود اور ان کی سرپرستی میں امریکہ کا کردار رہا ہے۔ الجزیرہ کی ویب سائٹ کے مطابق فلین نے دستاویزی ثبوت کی مدد سے ثابت کیا کہ وائٹ ہاؤس نے منصوبہ بند طریقے سے دہشت گرد گروہوں کو وجود بخشنے اور ان کی حمایت کرنے کا فیصلہ کیا تھا۔ امریکہ میں ڈی آئی اے کے خفیہ دستاویزوں کے منظر عام پر آنے کے بعد بھی یہ حقیقت واضح ہوئی تھی کہ مغرب نے داعش کی حمایت کی ہے۔ فلین نے کہا کہ تکفیری تحریکیں نا تجربہ کاری اور نادانی پر مشتمل پالیسیوں کا نتیجہ نہیں ہیں، بلکہ ایسے فیصلوں کی وجہ سے ہیں جو پورے علم و آگاہی کے ساتھ واشنگٹن میں کیے گئے ہیں۔ خفیہ دستاویزوں سے یہ بھی ثابت ہوا ہے کہ امریکہ کو لیبیا کی سابق فوج کے اسلحہ خانوں سے شام ہتھیار بھیجنے کا علم تھا اور یہ کام اس کی نگرانی میں ہوتا تھا۔ امریکہ کی سابق وزیر خارجہ ہیلری کلنٹن بھی داعش کی پیدائش میں مغرب کے کردار کا اعتراف کر چکی ہیں۔
جی ناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ یہ رپورٹ ملاحظہ فرمائی اور چلتے ہیں اپنی گفتگو کی طرف۔ یقیناً اس وقت ہمارا رابطہ کراچی سے ہمارا رابطہ برقرار ہو چکا ہے۔ ہمارے ساتھیوں نے اطلاع دی ہے وہاں پر موجود ہیں عالمی امور کے ماہر اور سرکردہ تجزیہ نگار جناب نقی ہاشمی صاحب۔ السلام علیکم جناب نقی ہاشمی صاحب۔ جرمی کوربن جو برطانیہ کی لیبر پارٹی کے نئے سربراہ ہیں، ان کا بیان ابھی آپ نے سنا، ہم نے بھی عرض کیا آپ کی خدمت میں، اپنے ناظرین کی خدمت میں اور ہماری رپورٹ میں بھی، کہ انہوں نے واضح لفظوں میں کہا کہ داعش کو معرض وجود میں لانے والا کوئی اور نہیں بلکہ امریکہ اور برطانیہ ہے۔ ان کے اس بیان کی اہمیت پر کیا کہنا چاہیں گے اور انہوں نے ایک بیان آخر کیوں دیا ہوگا؟
وعلیکم السلام، بسم اللہ الرحمن الرحیم۔ جی بالکل، بیان سنا ہم نے۔ بات یورپ اور امریکہ، آپ دیکھیں تھوڑے تھوڑے فاصلے سے، تھوڑے تھوڑے عرصے بعد اس طرح کے حقائق کبھی پرنٹ صورت میں وائٹ پیپر نکال دیتے ہیں، کبھی ان کا کوئی سیاستدان جو اب آہستہ آہستہ پرانا ہو رہا ہے، ماضی کا علامت بن رہی ہے، وہ کوئی نہ کوئی بات کر دیتا ہے، اور کبھی ان کے یہاں کے نئے ابھرتے ہوئے لوگ، اس میں ایک یہ جو جرمی کوربن ہے، یہ بھی ایک، آپ کو معلوم ہے کہ ویسے تو اس کا سابقہ بہت پرانا ہے، کافی پہلے سے، کافی عرصے سے کوشش کر رہا ہے اقتدار میں آنے کی، اور ایک اچھی علامت بھی سمجھی جاتی ہے۔ اور دوسرے، اس کا وجود میں آ جانا، اس کا اس سطح پہ آ جانا، یہ ایک زلزلہ بھی ہے ان کے سسٹم میں، برطانیہ کے سسٹم میں ایک زلزلہ ہے۔ اب اس کا یہ بیان بئیں کے حقائق دنیا پر اتنا چھپانے کے باوجود اور اتنا سینسر کرنے کے باوجود بھی حقائق بہت واضح ہیں۔ پہلے ہینری کلنٹن کہہ چکی ہے کہ القاعدہ ہماری ضرورت تھی، طالبان یا اس طرح کی گروہ ہماری ضرورت تھی، ہم نے بنائے، اور ابھی انہوں نے اتنی آسانی سے کہہ دیا کہ یہ ہماری ضرورت ہے یا کسی وجہ سے ہم نے ان کو بنایا۔ یہ ایک زلزلہ ہے، اور حقائق اس طرح سے منظر عام پر آ جانے کے بعد مسلمان ممالک میں خصوصاً یہ جو ایک فضول کی بات کہی جا رہی تھی کہ داعش خلافت عثمانیہ یا خلافت کو واپس لانے کے لیے یا مسلمانوں کی حیثیت کو دوبارہ یا یورپی یا امریکی تسلط سے نجات دلانے کے لیے، دیکھیں یہ سب بیہودہ نعرے تھے۔ اصل کام ان کا کیا ہے؟ جو اصل کام ہے اگر آپ اس کو دیکھیں سمجھ میں آتا ہے کہ بالکل یہ انہی کے بنائے ہوئے لوگ ہیں۔ مسلمانوں میں اختلافات، کمزور کرنا خلافت کے نام پہ، اپنے علاوہ کسی اور کو برداشت نہ کرنا، امریکی تسلط کو دوبارہ سے اس منطق پر مسلط کرنا، اسرائیل جیسا قضیہ کہ جو آہستہ 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 پورے عالم اسلام کا بڑا مسئلہ بن گیا تھا، پھر اس کو دوبارہ یا ایک بار پھر اس کو جو ہے وہ منفعل ہو گیا، بالکل ہی نیچے آ گیا اور مسائل دوسرے اوپر آ گئے۔ تو یہ جتنے بھی اہداف داعش کے ذریعے سے حاصل ہوئے ہیں، سمجھ میں آ رہا ہے کہ یورپ کو فائدہ ہوا، امریکہ کو فائدہ ہوا، تو آج وہ اقرار کر رہے ہیں۔ اچھا ابھی ہم بہت زیادہ سادہ مسلمان بھی نہ بنے کہ اب انہوں نے کیوں اقرار کر دیا ہے اور اب تو اس کا مطلب ہے کہ شاید کچھ مخلص لوگ وہاں پر وجود میں آ گئے. نہیں ابھی جلدی ہوگی, ابھی یہ کہ ٹھیک ہے آیا ہے, اس زلزلے کو دیکھیں انشاءاللہ, اس کے اثرات کو دیکھیں, اور جو ہم مسلسل بانگ دہل کہتے رہے کہ یہ اپنے بنائے ہوئے ان کے ادارے ہیں, آج یہ خدا کا شکر ہے کہ دنیا پر ثابت ہو رہا ہے. ہم اچھے انداز میں مسلمانوں کی بیداری کے لیے ان موضوعات پر اور زیادہ روشنی ڈالیں.
بہت شکریہ, میں بھی راجنگا آپ کی خدمت میں. چلتے ہیں اسلام آباد, اس وقت وہاں پر موجود ہیں ایک اور سینئر طرز نگار اور دانشور جناب اسد عباس صاحب. السلام علیکم جناب.
السلام
اسد عباس صاحب, آپ کیا کہیں گے برطانیہ کی لیبر پارٹی کے نئے سربراہ کے اس بیان پر کہ انہوں نے کہا کہ برطانیہ جو اسلحہ بیچتا ہے سعودی عرب کو وہ سیدھے داعش کے ہاتھوں میں پہنچتا ہے, کیا کہیں گے آپ؟
دیکھیں اس طرح کے بیانات جو ہیں یا اس طرح کی جو ہیں وہ ویسٹرن میڈیا پر آج سے نہیں آنے شروع ہوئی, یہ تقریباً 2012 سے ہی یہ سلسلہ شروع ہو گیا تھا. یعنی بڑے بڑے جو ان کے میڈیا کے چینلز ہیں, مثلاً دا گارڈین اخبار ہے یو کے کا, اسی طرح سے نیو یارک ٹائمز ہے, انہوں نے متعدد بار اس ایشو کے اوپر اور اس مسئلے کے اوپر جو ہے وہ روشنی ڈالی ہے, ان کی خبریں بھی آئی ہیں, ان کی رپورٹس بھی آئی ہیں, اسی طرح سے وہاں پر آرٹیکل بھی لکھے گئے اس عنوان سے. لیکن یہ ہے کہ اچھا, اسی طرح سے ہاورڈ یونیورسٹی کے ایک ڈائریکٹر ہیں, انہوں نے بھی اس حوالے سے ریسرچ کی اور انہوں نے بتایا کہ ویسٹرنز جو ہیں وہ بنیادی طور پر داعش کے پیچھے ہیں اور اسی طرح کے تمام جتنے بھی اسلامی گروہ مطلب مسلمانوں کے اندر اس طرح کے شدت پسند گروہ ہیں ان کے پیچھے یہ گروہ. یہ خبریں جو ہیں یہ میڈیا کی حد تک یا بیانات کی حد تک, جس طرح سے ابھی آپ نے یہ حوالہ دیا لیبر پارٹی کے سربراہ کا, اسی طرح سے ان کے جو منسٹر ہوم منسٹر تھے, جو گزشتہ سابقہ ہوم منسٹر جن کا تعلق بھی لیبر پارٹی سے تھا اور ان کے چیف آف نیول سٹاف بھی ہو رہے ہیں, وہ بھی انہوں نے بھی کہا کہ ہمارے لوگ جو ہیں وہ ان کے اندر موجود ہیں داعش کے اندر. اچھا یہ سلسلہ شروع کیوں ہوا؟ یہ سلسلہ شروع اس لیے ہوا کہ برطانیہ, یعنی بڑی مذاق خیز بات ہے کہ برطانیہ میں لوگ جو ہیں جو کہ داعش کے سیریا کے اندر جا کر لڑے یا عراق کے اندر جو انہوں نے جا کے کاروائیاں کی, تو وہ لوگ جب واپس آئے تو وہ انہیں وہاں کی حکومت نے یا وہاں کی پولیس جو ہے اس نے گرفتار کیا. ابھی پچھلے دنوں کا ایک واقعہ ہے کہ ایک کیس جو ہے وہ عدالت میں گیا ہے, ایک سویڈش شہری ہے جس کا کیس تھا, اور اس کا لائر جو ہے, یعنی مسئلہ اب یہ پیدا ہو گیا ہے کہ وہ لوگ جن کو انہوں نے پکڑ رہے تھے دہشت گردی کے الزام میں, ان کے لائر جو ہے انہوں نے جب ثبوت دینے شروع کیے اور انہوں نے جب حقائق کے اوپر سے پردہ اٹھانا شروع کیا تو انہیں معلوم ہوا کہ ہماری جو سیکیورٹی ایجنسیز ہیں, مثلا MI6 ہے یا CIA ہے, وہ اس کے اندر مکمل طور پر انوالو ہیں. اور یعنی اس کا میں دیکھ رہا تھا, وہ جو سویڈش شہری ہے گولڈن, اس کے جو لائر تھا یا جو ڈیفینڈنٹ تھا اس کا, اس نے حوالہ دیا دا گارڈین اخبار کے اندر چھپنے والی رپورٹ کا, اس نے حوالہ دیا دا نیو یارک ٹائمز کے اندر چھپنے والے 2-3 آرٹیکلس کا, اسی طرح سے ایک بگ بک ریویو چھپا امریکہ کے اندر, اس کا بھی اس نے حوالہ دیا. کہ یہ تمام چیزیں جو ہیں یہ واضح کرتی ہیں کہ خود ہمارے سیکیورٹی ادارے جو ہیں وہ یعنی ان دہشت گرد تنظیمیں جو ہیں ان کی مدد کر رہی ہیں, اور چھوٹی سطح پر مدد نہیں کر رہی ہیں بلکہ یعنی وہیکلس کی پروویژن, اس کے بعد ان کی ٹریننگ کا اہتمام, یہ تمام چیزیں جو ہیں یہ حقائق آہستہ آہستہ اب ان کے اداروں میں جانا شروع ہو گئے اور اداروں میں یہ پروو ہونا شروع ہو گئے. یعنی میں بتاؤں گا, یہ گولڈن کا کیس جو ہے اس کو عدالت نے فوراً سے ختم کر دیا, صرف اس لیے کہ چونکہ ہمارے جو سیکیورٹی ادارے ہیں وہ اب کھلنا شروع ہو جائیں گے, اور وہ ان کے بارے میں آج بھی دا گارڈین اخبار جو ہے اس کے اندر ایک آرٹیکل لگا ہوا ہے اسی حوالے سے کہ یہ جو داعش کی تنظیم سازی ہے اور اس کا سارا کام جو ہے اسی عنوان سے, گولڈن کے یعنی کیس کے عنوان سے ہی ایک آرٹیکل موجود ہے وہاں پر کہ یہ سارے کا سارا جو ہے یہ ہماری حکومتیں اس کے اندر ملوث ہیں. تو پھر گولڈن کو کیسے سزا دی جا سکتی ہے جبکہ ہمارے منسٹرز جو ہیں, ہمارے سیکیورٹی ادارے جو ہیں, ہمارے جرنیل وہی کام کر رہے ہیں, تو گولڈن کو کس بات کی سزا؟ تو وہ کیس ہی ختم کر دیا. اور یہ پہلا کیس نہیں ہے جو ختم ہوا, لاسٹ اکتوبر میں ایک شخص ہے معظم کے نام سے, اس کا کیس بھی اسی طرح سے چلا, جب اس کے حوالے سے حقائق سامنے آنے شروع ہوئے تو انہوں نے اس کیس کو بھی ختم کر دیا. اچھا اسی طرح ایک اور چیز جو بڑی واضح طور پر سامنے آئی ہے اور جس کو بڑے عرصے سے چھپایا گیا تھا, यानी अमेरिका के अंदर इंफॉर्मेशन की आज़ादी का जो कानून है उसके तहत एक सूट किया गया था अमेरिकन गवर्नमेंट के ऊपर कि हमें हकायक जो है इसके हवाले से बताए जाएंगे या सीरिया के अंदर क्या क्या वाकयात हो रहे हैं। इसको वहां की जो जुडिशरी वार है उसने इसको 2012 से रोका हुआ था, आज तक वो इसको सामने नहीं ला रहे थे, लेकिन अब उस इदारे हकायक जो है मतलब इसको अदालत में वो आ गए हैं हकायक, और इसके अंदर वाजे तौर पर यानी सीआईए की वो एक रिपोर्ट है जिस रिपोर्ट के अंदर वाजे तौर पर लिखा गया है कि 2012 में बताया गया कि हमारे लोग जो है कौन वो इसको सपोर्ट कर रहे हैं, कौन कौन लोग जो है वो इसके लिए मसलन क्या क्या चीज़ें जो है हम इनको प्रोवाइड कर रहे हैं।
बहुत शुक्रिया आपका, मैं फिर आ जाऊँगा आपकी खिदमत में। चलते हैं लंदन इंस्टीट्यूट जहाँ पर मौजूद हैं आलिम उमूर के माहिर डॉक्टर मकसूद सिद्दीकी साहब। अस्सलाम वालेकुम जनाब मकसूद सिद्दीकी साहब, मेरी आवाज़ पहुँच रही है आप तक?
नहीं
जी, आपकी आवाज़ आ रही है अब एक बार फिर। मैं
जी अब आ रही है
जी, बहुत शुक्रिया,
हल्की है।
जी जी
फरमाइए
जी मकसूद सिद्दीकी साहब, ज़ाहिर है कि आप बरतानिया अब लंदन में बैठे हुए हैं और ज़ाहिर है आपके सामने सारी सूरत हाल है। जो लेबर पार्टी के नए सरबराह हैं उनका बयान आपने सुना होगा सऊदी अरब के ताल्लुक से और दाइश को वजूद में लाने के ताल्लुक से, तो मैं ये पूछना चाहूँगा कि क्या लेबर पार्टी आज से 5 साल पहले बरतानिया में नहीं थी, और क्या उस वक्त या उससे पहले सऊदी अरब में इंसानी हकूक़ की पायमाली नहीं हो रही थी? क्या उस वक्त सऊदी अरब जो है वो दहशतगर्द या शिद्दत पसंद ग्रोहों की हमायत नहीं कर रहा था? तो अब ये लेबर पार्टी के सरबराह को क्या हो गया है कि वो आते हैं मौजूदा हुकूमत से ये सवाल करते हैं कि सऊदी अरब में इंसानी हकूक का मसला उससे बरतानिया के हथियार फरोख किए जाने से ज़्यादा अहम है, ऐसा क्यों?
जी सही है। सबसे पहले तो मैं ये अर्ज़ करूँगा कि जो 5 साल पहले आज से जो 5 साल पहले जो लेबर पार्टी की हुकूमत थी, बल्कि उसके तीन टर्म्स थे, वो मेरे ख्याल में जो कंजर्वेटिव पार्टी है यहाँ पे उससे भी ज़्यादा वो दाएं बाजू की तरफ चली गई थी। उसने अपना नाम कर दिया था न्यू लेबर, और उसके जो सरबराह टोनी ब्लेयर साहब हैं उनका जो उनकी कारकर्दगी वो तो हम सबको मालूम है कि वो, मेरा अपना ज़ाती ख्याल ये है कि जॉर्ज बुश को इराक पे हमला कराने में और अफगानिस्तान में हमला कराने में उनका बहुत बड़ा हाथ था, तो उस वक्त लेबर पार्टी उनके हाथ में थी और वो बिल्कुल ही दाएं बाजू की तरफ जा चुकी थी, और उसकी वजह से जब उन्होंने ब्रिटिश पार्लियामेंट में 2003 में वोट लिया कि हम इराक पे हमला करें ना करें, तो उनकी पूरी पार्टी ने उनका साथ दिया। इसमें इन्होंने जो जर्मी कॉर्बिन साहब हैं जो अब मौजूदा लीडर हैं लेबर पार्टी के, उन्होंने इसकी मुखालफत की थी, इन्होंने हमेशा से उसकी मुखालफत की, तो अब तो ये वजह थी उस वक्त कि मैं समझता हूँ कि जो कि अमेरिकन रिपब्लिकन हुकूमत में या जो ब्रिटिश न्यू लेबर पार्टी की हुकूमत टोनी ब्लेयर की थी उसमें कोई फ़र्क नहीं था, और वो बिल्कुल ही समझ लीजिए कि सऊदियों के साथ उसी तरह से शामिल थे जिस तरह से कि अमेरिका शामिल है सऊदियों के साथ। अब ये हालात बदल चुके हैं, हालांकि जो पुरानी लेबर पार्टी को शिकस्त हुई है और उसने बहुत सारे अपने मेंबर ऑफ पार्लियामेंट खो दिए हैं, लेकिन जो अब उसके जो नए सरबराह जो कॉर्बिन साहब हैं इनका जो तौर तरीका इनके ख्याल हैं वो बहुत मुख्तलिफ हैं। शुरू से ही उनका ये रहा है कि उन्होंने वो बाएँ बाजू की तरफ हैं, लेफ्ट विंग के हैं, और उन्होंने जो भी वजह है आधे हाफ ए मिलियन लोगों ने वोट दे के उनको चुना है, इनके लेबर पार्टी के सपोर्टर्स ने, और जो उनके ख्यालात हैं जाहिर है कि इन लोगों ने उस जो 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 इनके मेंबर्स हैं जिन्होंने वोट डाले हैं उनको इनके ख्यालों से इत्तेफाक होगा। उनके ख्यालात ये हैं कि जिस तरह से जो
सिद्दीकी साहब, मैं माजरा चाहता हूँ आप की बात को रोक के आप ही से एक सवाल करना चाहूँगा सिद्दीकी साहब। जी सिद्दीकी साहब, मैं आपसे ही एक सवाल करना चाहूँगा कि ये जेमी कॉर्बिन जो इस वक्त नए सरबराह हैं लेबर पार्टी के, फर्ज करें कि मुस्तकबिल करीब में अगर ये बरतानिया के वज़ीर आज़म बन जाते हैं तो क्या इनमें इतनी जुरत, इतनी शहामत और اتنی جسارت ہوگی کہ وہ سعودی عرب کی جو موجودہ پالیسی ہے انسانی حقوق کی پامالی کے تعلق سے یا دنیا کے مختلف ملکوں میں جو دہشت گردوں کی حمایت کے تعلق سے اس کے پیش نظر ویسے اقدام اٹھا سکیں یا قدم اٹھا سکیں جیسا کہ برازیل نے اٹھایا ہے اور سعودی عرب کے سفیر کو نکال باہر کیا؟
میرے خیال میں یہ بہت مشکل کام ہوگا، اس میں کوئی شک نہیں، کیونکہ یہاں کا اسٹیبلشمنٹ جو ہے وہ تو ظاہر ہے پورا کا پورا، آپ کو جیسے علم ہے کہ ان کے حمایت میں سعودی عرب کی اور جو بھی اس کے سعودی عرب ساتھ قطر وغیرہ اور جو بھی ممالک شامل ہیں، لیکن یہ بہت مشکل ہوگا ان کے لیے کرنا. لیکن میں سمجھتا ہوں اگر ان کو اگر اگلی دفعہ وہ وزیر اعظم بن جاتے ہیں اس ملک کے تو اور ان کی جو پچھلے 35 سال 35 سال پہلے کا جو سیاسی ریکارڈ ہے اس کے حساب سے میں سمجھتا ہوں کہ اگر ان کو مدد مل گئی اور ان کو ان کے برٹش پارلیمنٹ میں ان کا سپورٹ ہوا تو یہ ضرور یہ وہی قدم اٹھائیں گے اور نہ صرف اس کو ان کی تنقید کریں گے بلکہ وہ کچھ ایسے بھی اپنے جو موجودہ جو ان کے جو تعلقات ہیں سعودی عرب سے اس کو دوبارہ سے اس پہ نظر ثانی کریں گے اور جو سپورٹ اب سعودی عرب کو اس وقت مل رہا ہے برطانیہ سے وہ حرارت میں کم ہو جائے گا. بلکہ میں سمجھتا ہوں کہ وہ تو ابھی بھی ایک طرح سے دیکھا جائے کہ وہ حالانکہ کنزرویٹو پارٹی کی حکومت ہے اس وقت جو کہ بالکل ان کے ساتھ ساتھ ہیں امریکن کے اور حکومت کے اور جو ویسٹرن گورنمنٹ سے ان کے ساتھ ہیں سعودی عرب کو سپورٹ کرنے کے لیے، لیکن اب جو حالات وہاں پہ ہو رہے ہیں سعودی عرب میں بہت ساری چیزیں ہیں وہ ہیں، مثلاً اس میں دیکھا جائے کہ جس طرح سے ان کو یمن میں شکست ہو رہی ہے اور جو ان کی پالیسیز اب سامنے آ رہی ہیں جس طرح سے انہوں نے داعش کی مدد کی ہے، مثلاً کہ 16 جون اس سال کو 16 جون کو وہ جو محمد بن سلطان جو سینٹ پیٹرزبرگ میں پوٹن سے ملنے گئے تھے جو ان سے بات ہوئی تھی وہ ایک بہت بڑی بات ہے کہ سعودی عرب کے بادشاہ کا بیٹا وہاں سے جا کے ان سے بات کرتا ہے اور اس کا نتیجہ یہ ہوا کہ انہوں نے روس کے ڈیلیگیشن کو سعودی عرب بلایا اور وہاں پہ جب یہ بات ہوئی آپس میں تو اس میں شام کے ڈیفنس منسٹر بھی شامل تھے تو اس میں سعودی عرب نے کہا کہ سعودی عرب سے کہا گیا کہ آپ داعش کی مالی اور اصلاحی مدد بند کریں تو اس کے جواب میں آپ یہ سنیں سعودی عرب کی حکومت کے ان کے جو پریزنٹر تھے انہوں نے کہا کہ ہم آپ ایران آپ عراق سوری آپ شام سے کہیں کہ وہ حزب اللہ کی مدد حزب اللہ کو وہاں سے نکالیں. مطلب یہ ہے کہ یعنی اس میں کوئی شک نہیں ہے کہ جس طرح سے سعودی عرب نے پیسے سے اسلحے سے ہر طرح سے داعش کی مدد کی اور ابھی تک کرتا چلا آ رہا ہے، لیکن اب ان کو کچھ خطرہ محسوس ہو رہا ہے داعش سے میں سمجھتا ہوں کہ جس کی وجہ سے یہ جو اب جو روس کا جو یہ پلان ہے جس سے وہ کوشش کر رہے ہیں کہ جنگ شام میں بند ہو اس کے وہ ساتھ دینے کے لیے تیار ہیں اور ان کو یہ بھی معلوم ہے.
بہت شکریہ آپ کا صدیق صاحب، میں پھر حاضر ہوں گا آپ کی خدمت میں. جی بہت شکریہ، میں پھر حاضر ہوں گا. چلتے ہیں اس وقت اسلام آباد ایک بار پھر اسد عباس صاحب، اس کے بعد پھر کراچی چلیں گے نقی ہاشمی صاحب کی خدمت میں. اسد عباس صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ جرمی کوربن نے کہا کہ ظاہر ہے کہ کہیں نامعلوم مقام یا مقام سے یہ گروہ وجود میں نہیں آیا اور ظاہر ہے کہ اس کو کہیں سے پیسہ ملا اور بڑے مقدار میں اور خطیر رقم اس کو موصول ہو رہی مسلسل اور جس کی وجہ سے اس کے پاس اتنے جدید ترین ہتھیار ہیں اور ظاہر ہے کہ پیسوں میں کھیل رہا ہے. تو کیا امریکہ، برطانیہ اور مغربی ملکوں کو جو بینکنگ سسٹم پر پوری طرح سے پوری دنیا کے حاوی ہیں، نہیں معلوم کہ ان کو ان دہشت گردوں کو پیسے یا یہ رقومات کہاں سے مل رہی ہیں؟
مجھ تک آپ کی آواز نہیں پہنچی ہے.
جی میں دوبارہ تکرار کرتا ہوں، یہ جو لیبر پارٹی کے نئے سربراہ انہوں نے ایک بار یہ بھی کہا کہ دنیا کو یہ معلوم ہونا چاہیے کہ داعش کو بہت خطیر رقم مسلسل مل رہی ہے اور یہ کہیں انجانی جگہ سے یہ گروہ وجود میں نہیں آیا ہے اور سب کو پتہ ہے کہ کہاں سے آیا ہے. میں آپ سے پوچھنا چاہتا ہوں کہ انہوں نے کھل کر کیوں نہیں کیا اور کیا امریکہ، برطانیہ یا مغربی ملکوں کو بینکنگ سسٹم کے بارے میں نہیں معلوم کہ یہ خطیر رقم داعش کو کہاں سے ملتی ہے؟
دیکھیں جی، میں یعنی ابھی اس سے پہلے بھی گفتگو فرما رہے تھے ہمارے لندن کے بزرگ، میں سن رہا تھا کہ ان کا تعلق جو ہے وہ بنیادی طور پر یعنی ایک دہائی دو دہائی کا تعلق نہیں ہے، سعودیہ کا یا خلیج کی ریاستوں کا اور ویسٹرن طاقتیں جو ہے مثلا برطانیہ بالخصوص جو ہے اس کو اگر لیا جائے ان کا 1914 से है, यानी एक सदी से ज़्यादा का अरसा गुजर चुका है इनके बाहमी ताल्लुकात को, इनके आपस के जो मुआहदे हैं उनको, यानी एक सदी गुजर चुकी है, 100 साल से ये लोग जो हैं वो आपस में एक दूसरे से हाथ जोड़े हुए हैं और ताल्लुकात जो हैं इनके कायम हैं। अब भी ऐसा नहीं है कि मसलन इसके अंदर सऊदीया ही जो है वो मुकम्मल तौर पर इन्वॉल्व है दाइश की मदद करने में और मसलन उनको असला या हथियार प्रोवाइड करने में, ये तमाम लोग इन्वॉल्व हैं, वेस्टर्न, सऊदियन, टर्किश, यानी CIA की रिपोर्ट जो है वो वाजे तौर पर इस चीज़ की निशानदेही करती है कि कौन कौन सी कुव्वतें हैं जो कि सीरिया के अंदर रेबल्स जो हैं उनको असला प्रोवाइड कर रही हैं, उनको ट्रेनिंग दे रही हैं, तो ये तमाम लोग जो हैं ये उसके अंदर मुलव्वस हैं। आज लेबर पार्टी का सरबराह या कोई और सियासतदान जो है, मसलन अमेरिकन सियासतदान है कोई, अगर वो अगर इस तरह की बात करता है जी कि इसको कर रहा है, हाईलाइट कर रहा है, या सऊदीया जो है वो मतलब दाइश को मदद कर रहा है, तो ये अपनी जान छुड़ाने वाली बात है, या अपना जो है उसको, इनको नहीं नजर आता कि टर्की से वो जाता है जब यानी इराक और सीरिया के उन इलाकों से जो कि दाइश के कंट्रोल में है, निकलना वाला पेट्रोल जो है वो टर्की के रास्ते जाता है और ब्राज़ील और अमेरिका की जो बंदरगाहें हैं उस पर जाकर फरोख्त होता है, इनको नहीं पता चलता, इनको ये नहीं पता चलता, यानी सबसे पांचवा बहरी अड्डा जो है वो वहां पर बहरीन में मौजूद है और एक एक लम्हे की जो है वो वहां पर उसकी मॉनिटरिंग कर रहे होते हैं खलीज के अंदर होने वाले वाकयात की। इनको नहीं पता चलता है कि एक इतना बड़ा गिरोह जो है वो सीरिया से इकट्ठा होकर हमलावर हो रहा है और इराक के फलां फलां इलाके को जो है वो कब्जे में ले रहा है। इनको नहीं ये पता चलता है कि जॉर्डन के अंदर जो है वो इनके तरबियती कैंप है, यानी ये तमाम की तमाम चीजें जो है बाकायदा तौर पर इसके सबूत मौजूद हैं कि लीबिया से जितना भी असला था वो ये असला जो है वो सीरिया लाया गया और किस किस जरिए से लाया गया उसको बाकायदा, यानी उनके मीडिया के अंदर रेड लाइन के उनवान से, यानी चूहे की लाइन जो है उसके उनवान से उसके ऊपर आर्टिकल्स लिखे गए। तो ये तमाम लोग जो हैं, यानी वेस्टर्न हो, सऊदियन हो, खलीजी रियासतों के लोग हो या टर्किश हो, ये लोग जो हैं ये तमाम के तमाम इस चीज़ को पैदा करने में और इसको बढ़ावा देने में इन्वॉल्व हैं। और मैं नहीं समझता कि ये इतना जल्दी से जो है वो इसको इससे पीछे होंगे या बैकफुट पे जाएंगे, ये अपने मकासद जो है बहरहाल काफ़ी हद तक हासिल कर रहे हैं इनके ज़रिए से। इनका इनका मकसद था कि इलाके के अंदर, खिते के अंदर जो है वो एक तरह से बेचैनी, खलफशार, बदमनी की कैफियत पैदा हो। इनका मकसद था कि इसराइल की जो इसराइल के खिलाफ लड़ने वाली कुव्वतें हैं वो कमज़ोर हों और उनका जो यानी बेस है मसलन सीरिया जो है वो कमज़ोर हो, वहाँ का रिजीम जो है वो कमज़ोर हो। तो ये तमाम मकासद जो है ये आज भी हासिल हो रहे हैं। ये कहना यानी इस तरह की भी रिपोर्ट सामने आ रही है कि इन्हीं के मिनिस्टर्स जो है वो ये वाज़ेह तौर पर कह रहे हैं कि दाइश जो है वो इस वक्त हमारे लिए डायरेक्टली वेस्ट के लिए कोई थ्रेट नहीं है। यानी वो जो अमेरिका CIA की रिपोर्ट आई है उसके अंदर वाज़ेह तौर पर लिखा हुआ है कि 2012 के अंदर CIA को मालूम था कि एक सेल्फियस स्टेट जो है, जो कि डिक्लेयर्ड हो या नॉन डिक्लेयर्ड स्टेट हो, वो इराक और सीरिया के अंदर जो है वो बनती हुई नजर आ रही है।
बहुत शुक्रिया आपका असद अब्बास साहब जी, मैं फिर हाजिर हूँ आपकी खिदमत में। नकी हाशमी साहब कराची मौजूद हैं, उनकी खिदमत में चलते हैं। नकी हाशमी साहब, जब यह बात वाज़ह हो गई कि वो हथियार, वो असलहा जो अमेरिका और बरतानिया के ज़रिए सऊदी अरब को फ़रोख्त किया जाता है और वो सीधे बराह रास्त दाइश और दीगर दहशतगर्द ग्रोहों तक पहुँचता है, तो फिर दाइश मुखालिफ नाम नहाद इत्तेहाद बनाने का क्या मतलब?
लेकिन ये भी सिर्फ अपनी आवाम को भी और खित्ते की, इस इलाके की आवाम को भी बेवकूफ़ बनाने के अलावा और कुछ नहीं। आपके मुसलसल दो तीन सवालात जो भी अभी आपने किए और अभी जो आखिरी आपका सवाल था, देखिए खुलासा करने की कोशिश करते हैं कि इंफॉर्मेशन के एतबार से, आगाही के एतबार से, सैटेलाइट के थ्रू मूवमेंट के एतबार से, बैंकिंग के थ्रू पैसों की ट्रेडिंग या उसकी
ट्रांजेक्शन
इधर उधर भेजना, ये हर चीज से आगा है। कोई ऐसा मौजू नहीं है कि जिसे ये नहीं जानते, जिसे ये नहीं समझते। ये एक एक आदमी से आगाह रहे, इन्होंने जो भी बनाया मुआशरे में, जो भी वजूद में लेकर आए, जितने ग्रुप बनाए, उसके बाद जितने लीडरशिप्स लाए, जितने तकसीमात हुई अंदर, छोटे छोटे ग्रुप को भी ये सपोर्ट करते रहे। अभी असलाह बेचने वाली बात, अच्छी तरह से जानते हैं कि जो कुछ सऊदी अरबिया को दे रहे हैं या जो कुछ कतर खरीद रहा है या इसी तरह से और अरब दुनिया ने, जो आपको मालूम है कि कितना ज्यादा असलाह इस यूएई ने लिया है, यानी ये अरब इमारात कितना बड़ा जखीरा बने बैठे हैं असलाह के। अब ये सारा का सारा इस यानी एक बार बिकवाना है, क्योंकि असलाह बनाने वाली कंपनीज यूरोपियंस फारिग नहीं है, वो तो बनाए चले जा रहे हैं। आपको खबर मिली 15 मिलियन 15 बिलियन सिर्फ इस यमन के जंग में 15 बिलियन का असलाह बिका है, यूरोपियंस को फायदा हुआ, मुसलमानों का कत्लेआम हुआ, यूरोपियंस को फायदा हुआ। बात यह है कि ये हर चीज से आगाह हैं, हर चीज मिली भगत है। हम मेरा ख्याल ये है कि इससे ज्यादा जो है ना, अगर हम फोकस करें कि क्यों इन बातों को यूरोप में इस वक्त, या क्यों इन बातों को आम किया जा रहा है, क्यों इन बातों पर ज्यादा डिस्कशन शुरू हो गई हैं, तो मैं ये कहना चाहूंगा कि एक बार फिर हम किसी गफलत का शिकार ना हो, किसी गफलत का शिकार ना हो, किसी गफलत का शिकार ना हो कि यूरोप के अंदर कुछ लोग ऐसे फिर वजूद में आ गए कि जिनकी समझ में ये बात आ गई कि जो जुल्म हो रहा है इसमें हम शरीक हैं, जो पैसा बट रहा है जुल्म करने के लिए हम उसमें, असलाह जा रहा है हम उसमें शरीक हैं। नहीं, ऐसा नहीं हुआ। देखें, अभी भी इस तरह के मौजूदात के जरिए से ये अहम इशूज पर फिर क्या मतलब, मैं भी अब खुल के बात करूँ, आप देखें कि जो कुछ इस वक्त फलस्तीन में हो रहा है, जो कुछ इस वक्त मस्जिद अक्सा के साथ हो रहा है, आलम इस्लाम का सबसे बड़ा मसला बनता है वो। यानी अब आखिरी कोशिशें कर रहे हैं, 69 में आग लगाई थी और अब आखिरी कोशिशें कर रहे हैं कि जो बचे कुछ मुसलमान भी हैं उनको भी साफ साफ कर दें, और हम इसी दाइश में, हम इसी बयान में कि भाई एक लेबर पार्टी का एक नया इलेक्शन के जरिए एक नया आदमी वजूद में आया, हम मुसलसल इन्हीं मसाइल में घिरे रहेंगे और हमारी और अवाम की, और खुसूसन जो इस्लामी बेदारी 5 साल के अंदर वजूद में आई, इनके टारगेटेड यानी इनके अहदाफ जो हैं वो इधर उधर हो जाएंगे। मेरा ख्याल ये कि हमें फोकस रखना चाहिए, समझना चाहिए जो अहम इशूज़ हैं उन्हीं के ऊपर, और अच्छे अंदाज में तबसरों के साथ भी बाकायदा, और जितना हो सकता है हकायक को खोलने की तरफ, यानी गहराई में जाके हकायक को खोलने
यकीनन,
की
यकीनन।
जरूरत है। मेरी समझ में इस तरह की बात आती है
जी। बहुत शुक्रिया। अगला सवाल भी आप ही से करना चाहूँगा नकी हाशमी साहब की, आज खुतबे हज के मौके पर सऊदी अरब के दरबारी मुफ्ती शेख अब्दुल अजीज़ आल शेख ने जो बयान दिया है, जाहिर है कि वो बहुत ही ताज्जुब खेज है। उसने कहा कि यमन पर जो जंग है सऊदी अरब की वो वाजिब है क्या, और साथ ही एक जुमला उसने ये भी कहा कि किसी भी बेगुनाह शहरी का कत्ल जो है वो जायज़ नहीं, खा वो काफिरी क्यों ना। एक तरफ ये कहता है उसी खुतबे में, और दूसरी तरफ ये कहता है कि यमन पर जंग जो है वो वाजिब है, सऊदी अरब की जो जंग है। तो क्या यमन के बेगुनाह शहरी और मासूम बच्चे मुसलमान नहीं तो काफिर भी नहीं है?
जी, बहुत ही मुतजाद, दुनिया ने इस खुतबे को सुना कि जो दिया गया, हमेशा की तरह लोग सोच रहे थे तुलानी होगा, लेकिन हालात की वजह से बड़ा मुख्तसर था, इश्यूज़ के अतबार से तजाद मौजूद था। एक तरफ यही कहा कि इस तरह कत्लेआम करना, इस्लामी रियासत पर हमला करना, हत्ता के काफिर भी हो तो उसका खून बहाना जायज़ नहीं है, और दूसरी तरफ कहा कि यमन में जो कुछ हो रहा है ये जायज़ है, जो कुछ हम कर रहे हैं वो ठीक है, बर तजाद पर मुश्तमिल। इन्होंने भी रोशनी डाली उन मौजूदात पर, या आलम इस्लाम जो 30 लाख का मजमा वहां पर इस वक्त मौजूद था, असल इश्यूज की तरफ ले जाने के बजाय या असल मौजूदात को उठाने के बजाय, देखें बैतुल मुकद्दस, फलस्तीन, गजा कोई बात नहीं की गई, शाम, हिजरत, इतने बड़े पैमाने पर कश्तियों में भर भर के शामियों का जाना, इस पर कोई उन्होंने अनुमान नहीं उठाया। यमन को रोक दिया गया, यमनी मुसलमानों को वाजिब हज से रोक दिया गया, मौजूद लोग, बाकायदा कुरान की मुखालफत है, ये बाकायदा मुखालफत है कुरान की कि वहाँ मुखय्यरीन मौजूद हों, इस्तेताअत रखने वाले मौजूद हों, उनको हज पर आने दिया जाए। तो जो हॉट इशूज़ हैं या जो असल में मसाले बनते हैं आलम इस्लाम के, उनकी तरफ कोई बात नहीं की गई, और डमी मौजूदात के ऊपर बात कर रहे हैं, उनको समझाने की कोशिश कर रहे हैं, उन दाइशियों को पैगाम देने की कोशिश कर रहे हैं, या उनको मुतवज्जा करने की कोशिश कर रहे हैं कि भाई आप लोग जो हैं वो सारे काम ना करें। और हम जैसा कि अभी हमारे मेहमानों ने भी कहा और हम भी इस तरफ थे पहले बात कर चुके हैं कि बाकायदा सपोर्ट कर रहे हैं उन तमाम इदारों की, दुनिया में सपोर्ट कर रहे हैं। अभी भी आपको आखिरी खबरें सुनी होंगी आपने कि इस मारब में और तैज में बाकायदा अलकायदा को या इस तरह के जो वहाबी ग्रोह की जो इनके सपोर्ट में वहाँ पहुँच रहे हैं बाकायदा सपोर्ट करके यानी सेफ रास्ता दे के महफूज कर करा के उस जगह पर जमा किया गया कि अब ये आखिरी कोशिशें कर रहे हैं तो उनके जरिए से हमने मुबारक। हम ये कहना चाह रहे हैं कि ये बहुत ही तजाद पर मुश्तमिल और यानी और जो आप कहते हैं कुछ अच्छी बातें भी कर लेते हैं तो वो इसलिए कि वो इस्लामी क़यादत को भी नहीं छोड़ना चाहते, कोशिश करते हैं ये भी साबित करते रहे कि हम इस्लामी अभी तक जितने भी दुनिया है उसमें हम ही बहरहाल अभी तक मरकजियत और क़यादत की हैसियत भी हमारी है, तो इसलिए कुछ अच्छी बातें भी कर लेते हैं लेकिन बहरहाल मुतजाद बातें की हैं। और उम्मीद है कि आलम इस्लाम को इस दफ़ा हमेशा से ज़्यादा कि इनमें अब सलाहियत नहीं रही है और अब ये गैर जानबदार लोग नहीं हैं, अब ये मुसलमानों का ख्याल रखने वाले लोग नहीं हैं, अब इनका पैसा कहीं इस्लाम के लिए खर्च नहीं हो रहा और इंशाल्लाह उम्मीद है कि इनको बहुत बुरी तरह से हम यकीन रखते हैं कि इन्हीं चंद सालों में
बहुत शुक्रिया आपका, बहुत शुक्रिया,
बहुत बुरी सज़ा मिलने वाली
जी जी। नाज़रीन आपने हमारे मेहमानों की गुफ्तगू सुनी और अभी ज़ाहिर है कि हमारा सिलसिला जारी है, जब तक आलम इस्लाम पूरी तरह बेदार नहीं होगा, आवाम तो ज़ाहिर है कि बेदार है लेकिन ये जो क़यादतें हैं जो हुक्मरान टोला है इसको अगर बेदारी ना हुई और इसने अगर अक्ल और होश के नाखून ना लिए तो आलम इस्लाम इसी तरह से मुसलमानों को खून बहता रहेगा। आज जाहिर है कि पैसा भी सऊदी अरब का है और उसके फौजी भी सऊदी अरब के हैं, हथियार भी उसने मग़रिब से ख़रीदे हैं लेकिन जाहिर है उसी के हैं और इस्तेमाल किस पर हो रहा है, मुसलमानों पर हो रहा है। और किन लोगों पर, जो पड़ोसी हैं, जो गरीब हैं, जो मुफलिस हैं, बेगुनाह शहरियों, नियत थे बच्चों, ख़वातीन और सिन रसीदा लोगों पर, तो जाहिर है कि ऐसे हुक्मरानों को क्या कहा जाए। चलते हैं एक बार फिर लंदन स्टूडियो जहाँ पर मौजूद हैं सिद्दीकी साहब। सिद्दीकी साहब, ये जो सूरत हाल है दाइश की, इसके बारे में जर्मनी के जो खुफिया इतलात के इदारे के सरबराह हैं उन्होंने वाज़े तौर पर कहा है कि अगर शाम और इराक़ में सूरत हाल यूँ ही जारी रही और वहाँ दहशतगर्दों की हमायत की जाती रही तो वो दिन दूर नहीं जब यूरोप दहशतगर्दी और दाइश के चंगुल में आ जाएगा। क्या कहना चाह रहे हैं, क्या ये खतरा अब हुक्मरानों को महसूस होने लगा है?
जी हाँ, महसूस होने लगा। और ये कि अभी पिछले साल आपने सुना होगा जो एक एक टोडन ऑफर साहब जो थे वहाँ वहाँ के एक काफ़ी मशहूर रिपोर्टर जो 10 दिन दाइश के साथ गुजार के आए थे, उनका दोबारा से उनका इंटरव्यू वगैरह भी नशर हो रहा था यहाँ पे तो मेरी नज़र से गुजरा, तो वो भी यही कह रहे हैं कि अब ये हो रहा है कि उनको यूरोप में जो सबसे बड़ा खदशा है वो ये है कि जो शाम से और दूसरे मुल्कों से जो सियासी पनाह पे जो लोग हज़ारों की तादाद में आ रहे हैं उसके अंदर इनके भी यानी दहशतगर्द भी शामिल होंगे और उससे उनको बहुत ज़्यादा ख़तरा है। दूसरी चीज़ ये है कि सबसे ज़्यादा जो 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 दहशतगर्द निकले हैं मग़रिब से वो स्वीडन के हैं, वो जो जो दाइश में शामिल हुए हैं, तो इन लोगों को स्वीडन में, जर्मनी में और बरतानिया में ये बहुत बड़ा ख़दशा हो गया और जहाँ पे मुसलमानों की तादाद भी ज़्यादा है और बरतानिया में तो खैर इतने ज़्यादा सियासी पनाह नहीं लिए जा रहे हैं लेकिन जो अब जर्मनी वगैरह में होंगे उसमें उनको ये ख़तरा बहुत ज़्यादा हो गया है कि इसके अंदर जो है दहशतगर्द शामिल होंगे और उनसे इन मुल्कों को ख़तरा होगा। इसी वजह से मैं समझता हूँ कि अब जो कि रूस की जो ने जो पहल की इस सिलसिले में उसमें हालांकि अमेरिका जो अपने हॉट एंड कोल्ड तो ब्लो कर रहा है लेकिन वो उसका साथ देगा, किसी सूरत से शाम की और इराक़ की जंग रुके और दाइश को कब्ज़े में लाया जाए और उनको अब इस बात का एहसास हो गया है सबको। और ये कि इस मगरिब में भी लोगों को बड़ी हैरत होती है, वही कहते हैं कि दाइश ये वो दाइश लोग हैं कि जिन्होंने अभी तक 90-95% से ज़्यादा जो लोग मारे हैं वो मुसलमान मारे हैं, ये वही लोग हैं जिनको खादमैन हरमैन शरीफैन जो हैं पूरी तरह से मदद दे रहे हैं, जिनको तुर्की से मदद आ रही है, उनको ये इस तजाद समझ में नहीं आता कि ये मुसलमान लोग जो अपने को हरमैन का मालिक कहते हैं वही उनको माली और वही असलाई इमदाद दे के उन्हीं से मुसलमानों का कत्लेआम करा रहे हैं। जो 95% ये जो फिगर है ये बिल्कुल सही है कि जो जिस तरह का हमने अभी यमन के बारे में सुना कि उधर सऊदियों के जहाज़ों ने और अमारात के लोगों ने यमनी शहरियों को मारा, उसी तरह से ये तो जो नुकसान जो सारा कुछ हो रहा है जानी माली वो सब मुसलमानों का हो रहा है, मुसलमानों के हाथों हो रहा है और इसको मुसलमानों ने ही अपने खुद ही किसी सूरत से कब्ज़े में लाना है, लेकिन मैं समझता हूँ कि रूस की जो अब ये जो की जो जो पहल की है, इसके इससे कुछ उम्मीद ये नज़र आती है कि हालात बेहतर होंगे, और शाम में जब जब इनको दाइश को शाम में शिकस्त होना शुरू होगी, जिसकी उम्मीद है कि होनी होगी ज़रूर, उसके बाद फिर जो इराक़ का भी जो कब्ज़ा है उसे निकाला जाएगा। और जो पूरी कोशिश जो सऊदी अरब की है और वहाबियों की है, वो ये कि किसी सूरत से कि मुसलमानों को आपस में लड़ा के रखा जाए। और जाहिर है कि ये जो उनका जो बड़ा बहुत बड़ा प्लान है, जो जनरल वज़ीर क्लार्क ने भी बताया था 2007 में जो उनको कागज़ मिला था, कि इन कोशिश ये है कि शाम में को और इराक़ के टुकड़े टुकड़े किया जाए। जब इन मुल्कों के टुकड़े टुकड़े होंगे और छोटे छोटे रियासतें कायम होंगी, तो जाहिर है कि इसराइल को जो ख़दशा है अभी इन ममालिक से, वो और कम हो जाएगा और इसराइल की ताकत और बढ़ जाएगी, क्योंकि अल्टीमेट जो उनका जो फाइनल ऑब्जेक्टिव यही है कि इसराइल को किसी तरह से मजबूत बनाया जाए, और जिस इसराइल को अगर इन ममालिक से किसी किस्म का ख़तरा है तो उस ख़तरे को कम किया जाए। और उसके सबसे सबसे आसान तरीका वे समझते हैं कि आपस में मुसलमानों को लड़वा के, और जो 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 ममालिक हैं इसराइल के इर्द गिर्द, उनके टुकड़े टुकड़े करके, ताकि आपस में ही वो लड़ते रहें और इसराइल की ताकत बढ़ती रहे। तो मैं समझता हूँ कि ये तो पूरा जो 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 मास्टर प्लान है, जैसे कि विकी लीक्स के सरबरा ने ये कहा था जूलियस असांज ने, कि ये उन्होंने जो जो शाम में 2011 से जो में जो सिलसिला शुरू हुआ, उसकी 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 प्लानिंग 2 साल 2.5 साल पहले से हो चुकी थी। उनका इरादा ये था कि शाम को जाहिर है सबसे बड़ी सज़ा तो ये दी जाएगी कि उसने ईरान की क्यों की मदद करने की जरूरत की, और ईरान का क्यों साथ दिया, और जब जबकि तमाम अरब ममालिक ईरान के ख़िलाफ़ थे, उसकी एक सज़ा ये। और दूसरी बात कि शाम के टुकड़े टुकड़े करके तो जो जो इसराइल के जो किसी किस्म का खदशा है उसको को मिलिटरी उसको कम किया जाए, ये जो प्लान है मुस्तकिल उनकी नज़र से गुजरा था, और उन्होंने भी इंटरव्यू में ये बात भी बताई। तो ये जर्मनी में मैं एक चीज़ और अर्ज कर दूँ,
बहुत कम वक्त रह गया जी,
एक जगह जर्मनी ने बहुत सारे शाम के लोगों को बुला के और बाकायदा ट्रेन करना शुरू कर दिया है उस बात के लिए कि जबकि दूसरी नई हुकूमत आएगी और उसको हुकूमत में को टेक ओवर करने के लिए उनको ट्रेन लोग चाहिए होंगे, तो वो भी काम वहाँ जर्मनी में शुरू हो गया है
जी। नाज़रीन, आपने हमारे मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई। ज़ाहिर है कि अभी जैसे कि आखिरी जुमला था मखसूस सदीकी साहब का, कि जर्मनी ने शाम के कुछ ऐसे लोगों को बुलाकर ट्रेन करना शुरू किया कि अगर कभी बशार असद की हुकूमत जो है वो गिरी या उनको टेक ओवर करने की बात आई तो ये जाएँ और हुकूमत संभाल लें। तो ज़ाहिर है कि एक तरफ जर्मनी इस तरह के खदशात के इजहार कर रहा है, सिर्फ जर्मनी नहीं बरतानिया के जो नए लेबर पार्टी के नए सरबराह हैं वो, या इसी तरीके से हिलरी क्लिंटन ने जो इस बात का एतराफ़ किया कि दाइश को जो है वो हमने या अमरीका ने पैदा किया या बनाया, तो इस किस्म के जो बयानात हैं, तो हकीकत यह है कि ये बयानात देते हैं उम्मत मुस्लिमा की जो जहन है उसको गुमराह करने के लिए, उसके फिक्र को जो दूसरी तरफ मोड़ने के लिए, ताकि इसराइल अपनी मनमानी बैतुल मक़द्दस और गज़ा और गरब उर्दू में जितने जराइम चाहे ढाए। और आप देखें कि इन दिनों जो मुसलमानों का सबसे बुनियादी और मरकज़ी मसला है या कज़िया है, यानी क़िबले अव्वल और मस्जिदुल अक्सा, आज पूरी दुनिया की तवज्जो और ख़ासतौर पर आलम इस्लाम की तवज्जो से हटी हुई है, और 1969 के बाद इस वक्त मस्जिदुल अक्सा को सबसे ज़्यादा ख़तरनाक सूरत हाल का सामना है। तो ज़ाहिर ये सारा खेल सिर्फ इसलिए हो रहा है कि इलाके में इसराइल और गासिब सैन हुकूमत को बालादस्ती दिलाई जाए और मुसलमानों को कमज़ोर किया जाए। तो अगले प्रांत के लिए मुझे अली बासी जी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।